आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
छल्किन्छ यो आँखा भरि, आँसु छल्किन्छ यो आँखा भरि, त्यो पीडा कल्पदा प्रभु येशूलाई भालाले रोप्दा, मुटुमा 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 देव तिमी पनि त्यो कठोर प्रेलाईमा रोई, देव तिमी पनि त्यो कठोर प्रेलाईमा, आँसु छल्किन्छ यो आँखा भरि। सघातको विश्वासमा प्रभु तडपिनु पर्यो रे, मुस्कुराउँदै हाँसेर बोल्दा भालाले रोप्यो रे, ओ विश्वासघातको विश्वासमा प्रभु तडपिनु पर्यो रे, मुस्कुराउँदै हाँसेर बोल्दा भालाले रोप्यो रे, सम्झाँदा प्रभु कहाली लाग्छ, सम्झाँदा प्रभु कहाली लाग्छ, देहालाई जनाउँदै देहालाई जनाउँदै देहालाई जनाउँदै देहालाई जनाउँदै, आँसु छल्किन्छ यो आँखा भरि। काटी खाएर प्रभु सहनु पर्यो रे, त्यो पापी मान्छे हताश गर्दै प्रभुलाई थुक्यो रे, क्रुसमा काटी खाएर प्रभु सहनु पर्यो रे, त्यो पापी मान्छे हताश गर्दै प्रभुलाई थुक्यो रे, सहनसम्म सहनु भो प्रभु सहनसम्म सहनु भो प्रभु, देहालाई जनाउँदै देहालाई जनाउँदै देहालाई जनाउँदै देहालाई जनाउँदै आँसु छल्किन्छ यो आँखाभरि, आँसु छल्किन्छ यो आँखाभरि, त्यो पीडा कल्पदा प्रभु येशूलाई भालाले रोप्दा मुटुमा 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 रहिदेऊ तिमी पनि त्यो कठोर बेलैमा, यो
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जय मसीह नमस्ते साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाई परमेश्वरको वचन अध्ययनको लागि मनको तयारीमा साथै प्रार्थनाको साथ आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सामुन्ने। म पनि तयारीको साथ आइपुगिसकेको छु। श्रोता, धेरै धेरै धन्यवाद सुन्दर पत्रहरूको लागि, सुझावहरूको लागि, एसएमएसको लागि, फोन कलको लागि। हामी धेरै उत्साहित छौं। हामी धेरै नै तपाईँहरूका ती सुझावले प्रेरणा भएको अनुभव गरिरहेका छौं। अनि म आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन र आफ्ना बहुमूल्य सुझावहरू हामीलाई दिइरहनुहुनेछ, विशेष गरेर हाम्रो लागि प्रार्थना गरिरहनुहुनेछ। श्रोता, म विश्वास गर्दछु हाम्रो बीचको आत्मीय संगति मित्रता निरन्तर बनिरहनेछ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। हुन्छ श्रोता, अब हामी आजको बाइबल अध्ययनमा प्रवेश गरौं। अघिल्लो दिनमा हामीले होसे दुई अध्याय एकदेखि तेह्र पदबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं परम प्रभुप्रति इसरायलको अविश्वास र इसरायलको अविश्वासको दण्ड, तर परमेश्वर तिनीहरूलाई सधैँको निम्ति त्याग्नुहुन्न। आज हामी होसे दुई अध्याय चौधदेखि तेइस पदबाट वचन देख्नेछौ। होसे दुई अध्याय चौध र पन्ध्र पदमा यस प्रकार लेखिएको छ, यसै कारण अब म त्यसलाई फर्काएर मरूभूमिमा लानेछु र त्यससित मायालु कुरा गर्नेछु, त्यहाँ म त्यसलाई त्यसका दागबारीहरू फिर्ता गर्नेछु र आकोरको बेसीलाई चाहिँ आशकको ढोका तुल्याइदिनेछु, त्यहाँ त्यसले आफ्नो युवा अवस्थाको दिनमा जस्तै र मिश्र देशबाट आएको दिनमा झैं गीत गाउनेछ। मित्र, आकोरको बेसीको यथातथ्य अक्षरस अर्थ हो कष्टको बेसी। यसले त्यस घटनातिर संकेत गर्दछ जुन यहोशू सात अध्यायमा रेकर्ड गरिएको छ। तपाईँलाई यादै होला, जब इसरायलका सन्तानहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे, तिनीहरू त्यस मुलुकको बीचमा तीन मुख्य शत्रुहरूको सामना गरे जसको पहिले विजय गर्नु पर्यो, ताकि यहोशूले शत्रुलाई विभाजन गरे र त्यसपछि एक समयमा एक खण्डलाई एक विभागलाई लिने कुरामा ध्यान दिन सके। पहिलो शत्रु यरिहो। यरिहोले संसारको प्रतिनिधित्व गर्दछ र परमेश्वरले यरिहोमा तिनीहरूको लागि विजय दिनुभयो। अनि त्यसपछि अर्को शत्रु ऐमा तिनीहरूले आक्रमण गरे र तिनीहरूले सोचे कि त्यो आसन सरल विजय हुनेछ, किनभने ऐ सानो शहर थियो। ऐले शरीरको प्रतिनिधित्व गर्दछ। अनि धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू आफ्नै बलमा आफ्नै सामर्थ्यमा ख्रिस्टियन जीवन जिउन सक्छन्। यसको मतलब शरीरको सहायता, जुनको सधैँ तात्पर्य हो हार। यहोशू ऐमा पराजित गरिए तर त्यहाँ ठूलो पाठ तिनले सिके। परमेश्वरले यरिहोको विध्वंसमा कुनै पनि अशुद्ध कुराहरू नलिनलाई निर्देशन दिनुभएको थियो, तर एक मानिसले यस कुराको उल्लङ्घन गरे, जुनको परिणामस्वरूप यहोशूका सेनाहरूले ऐमा अति नै ठूलो हार भोगे। यहोशू घोप्टो परेर परमेश्वरका सामने चित्कार छोडे। परमेश्वरसँग यसको बारेमा गुनासो गरिरहेका थिए। परमप्रभुले उसलाई भन्नुभयो, माथि उठ, खडा हो, इसरायलले पाप गरेको छ, तिमीले विजयको प्राप्त गर्न सक्नुभन्दा पहिले तिमीले पापसँग व्यवहार गर्नै पर्छ। त्यसकारण तिनीहरूले त्यो पाप गर्ने व्यक्तिलाई खोज्नु परेको थियो, भेटाउनु परेको थियो र अन्तिममा तिनीहरूले त्यस व्यक्तिलाई पत्ता लगाए, जसको नाउँ आकान थियो। आकान र उसको सम्पत्ति आकोरको बेसीमा लगिए, जहाँ तिनीहरू नाश गरिए र पुरिए। तब त्यस समयबाट सेनापति यहोशूको अगुवाको अन्तर्गत अगुवाईको अन्तर्गत इसरायलीहरूले विजय प्राप्त गरे। अनि मित्र, जब तपाई र म शरीरमा शरीरका पापहरूसँग व्यवहार गर्दछौ, हामी ख्रिस्टियन जीवनमा विजय पाउनेछौ। भनिएको छ, आकोरको बेसीलाई चाहिँ आशाको ढोका तुल्याइदिनेछु। भावमा परमेश्वर भनिरहनु भएको छ, म तिमीहरूको पापको इन्साफ गर्नेछु, अनि मैले तिमीहरूका पापहरूको इन्साफ गरिसकेपछि भविष्यमा तिमीहरूको लागि महिमित अद्भुत आशा हुनेछ। अनि अन्तिम खण्डमा लेखिएको छ, त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा जस्तै र मिश्र दिनबाट आएको दिनमा झैं आउनेछ। मित्र, आज पनि त्यस इसरायलको मुलुकमा तपाईँ यस्तो कुनै कुरा देख्नुहुन्न। यद्यपि इसरायल आफ्नो मुलुकमा फर्किआएको भए पनि तिनीहरू त्यहाँ शान्ति आनन्द छैन। त्यहाँ अरब र इसरायली बीच युद्ध लडाई भइरहेको छ। यो प्रतिज्ञाको परिपूर्णता अझै भविष्यमै छ। त्यो दिन आउन गइरहेको छ जब परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुनेछ, अनि त्यहाँ तिनीहरूको बीचमा शान्ति अनि आनन्द हर्ष हुनेछ। सोह्र पदमा लेखिएको छ, परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन तैले मलाई मेरो लोग्ने भन्नेछस् र मेरा मालिक भन्ने छैनस्। देख्नुभयो, इसरायलका मानिसहरू सत्य परमेश्वरलाई बालको स्तरमा राखिरहेका थिए र दुवैलाई आराधना गर्न कोसिस गरिरहेका थिए। निश्चय नै त्यो गर्न बिल्कुल असम्भव छ, र परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ त्यो दिन आइरहेको छ जब इसरायलले उहाँलाई भन्नेछन्, मेरो लोग्ने। अहिले यसको बारेमा केही क्षण सोचौं। लोग्ने वा पति सम्बन्धले यो सूचित गर्दछ जुन घनिष्ठ र व्यक्तिगत हो, जुन प्रेममा आधारित छ। यो मानव परिवारमा अति नै उच्च सम्बन्ध हो। यसको सम्बन्ध प्रेमिलो अभिव्यक्त सुलेमानको श्रेष्ठ गीतमा पाइँदछन्, जहाँ दुलहीले भन्छे श्रेष्ठ गीत छ अध्यायको तीन पदमा, म मेरो प्रियको हुँ र मेरो मेरै हो। जब तपाईसँग विवाहमा त्यस प्रकारको सम्बन्ध हुन्छ, तपाईसँग खुसीको परिवार छ, तपाईँ त्यस्तो सभामा जानु पर्ने छैन जुनले तपाईँलाई ज्ञान दिन्छ पति र पत्नीको रूपमा कसरी रहने, वास्तविक रहस्य प्रेम के हो। जब तपाईसँग त्यो छैन, तपाईसँग कुनै कुरै छैन। तर यदि तपाईसँग प्रेम छ भने तपाईसँग हरेक कुरा छ। तपाईँ आफ्ना समस्याहरूको समाधान गर्न सक्नुहुन्छ, तपाईँ आफ्नो व्यक्तित्व लडाईहरूको ठिक गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो बच्चाहरूसँग व्यवहार गर्ने काममा एकसाथ मिलेर काम गर्न सक्नुहुन्छ यदि तपाईँ एक आपसलाई प्रेम गर्नुहुन्छ भने। तर यदि तपाईँ आपसमा प्रेम गर्नुहुन्न भने त कुनै कुराको सम्मान गर्न सक्नुहुन्न। मित्र, परमेश्वरसँग त्यस किसिमको सम्बन्ध हुने कुरा अद्भुत हो। हामी प्रभु येशु कहाँ गएर भन्न सक्छौ, म तपाईँलाई प्रेम गर्छु, म तपाईँकै हुँ। जब त्यस किसिमको सम्बन्ध हुन्छ, पाउल भन्छन् पहिलो कुरन्थी 3:21-23 पदमा, सबै कुरा तिमीहरूकै हुन्, चाहे पाउल वा अपोलोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा अहिलेका कुराहरू वा आउनेवाला कुराहरू, सबै तिमीहरूकै हुन्, अनि तिमीहरू ख्रिष्टका हो, ख्रिष्ट परमेश्वरका हुनुहुन्छ। के तपाईँ ख्रिष्टलाई तपाईँकै हुनुहुन्छ भने बोलाउन सक्नुहुन्छ? के तपाईँ उहाँको हुनुहुन्छ र के उहाँ तपाईँको हुनुहुन्छ? यदि उहाँ तपाईँको हुनुहुन्छ भने तपाईँसँग महान कुरा छ, त्यस बराबरको कुनै सम्बन्ध छैन। अनि एक दिन इसरायल परमेश्वरलाई भन्नेछ, तपाईँ हाम्रो पति, तपाईँ हाम्रो स्वामी लोग्ने हुनुहुन्छ। अनि 17 पदमा लेखिएको छ, म बाल देवताहरूको नाउँ त्यसको मुखबाट हटाइदिनेछु र तिनीहरूका नाउँको उच्चारण फेरि कहिले हुने छैन। अरू त के, बालको नाम भुलिनेछ, तिनीहरू प्रतिमा पूजाबाट फर्किआउनेछन्। अनि 18 पदमा लेखिएको छ, त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पंक्षीहरू र जमिनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। म धनु, तरवार र लडाई देशबाट दूर गरिदिनेछु, सबै सुरक्षित साथ लेट्न सकुन्। अहिले केवल त्यस मुलुकमा मात्र होइन, विश्वको सम्पूर्ण मुलुकका वनहरूमा त्यहाँ हिंस्रक जनावरहरू छन्, अनि तिनीहरूसँग यस संसारमा हुने रहने अधिकार छ। परमेश्वरले तिनीहरूलाई यहाँ राख्नुभयो, तर कुरा जेसुकै होस्, त्यस भविष्यको दिनमा उहाँले तिनीहरूसँग करार बाँध्नुहुनेछ। त्यस दिनमा, जुनलाई हामी हजार वर्षीय ख्रिष्टको राज्य युगको रूपमा जान्दछौ, सिंह र भेडा थुमा एकसाथ ढल्कनेछन्। हाम्रा दिनमा जब तिनीहरू एकसाथ ढल्कन्छन् वा एकसाथ राखिन्दछन्, भेडा सधैँ सिंहको पेटभित्र हुनेछ। तर त्यस हजार वर्षीय राज्य युगमा तिनीहरू शान्तिमा मिलापमा ढल्कनेछन्। त्यस समय शान्तिको समय हुनेछ। अनि 19-20 पदमा लेखिएको छ, म तँलाई सधैँको निम्ति मेरी स्वास्नी तुल्याउनेछु, म धार्मिकता र न्यायमा दृढ प्रेम र माया गरेर तँलाई स्वास्नी तुल्याउनेछु, म तँलाई इमान्दारितामा मेरो स्वास्नी तुल्याउनेछु र तैले परमप्रभुलाई चिन्नेछस्। हामी यहाँ केही अद्भुत कुराहरू देखिरहेका छौं। ओ, यो कस्तो सुन्दर प्यारो तस्विर हो। परमेश्वर वास्तवमा कति धेरै इसरायललाई प्रेम गर्नुहुन्थ्यो। तिनीहरूको तमाम अविश्वास योग्यताको बावजुद, मित्र, परमेश्वरले इसरायललाई सधैँको निम्ति त्याग्नु भएको छैन। उहाँसँग तिनीहरूको निम्ति भविष्यमा महान योजना र उद्देश्य छ। 19-20 पदमा लेखिएको छ, म तँलाई सधैँको निम्ति मेरी स्वास्नी तुल्याउनेछु, म धार्मिकता र न्यायमा दृढ प्रेम र माया गरेर तँलाई स्वास्नी तुल्याउनेछु, म तँलाई इमान्दारितामा मेरी स्वास्नी तुल्याउनेछु र तैले परमप्रभुलाई चिन्नेछस्। मित्र, यहाँ उल्लेखित कथन त्यस दिन पारभाषिक अभिव्यक्त हो जुनले आखिरी दिनहरूको संकेत गर्दछ। यो कथन त्यस दिन वा आखिरी दिनहरूले इसरायल राष्ट्रसँग महाक्लेश अवधि अनि पृथ्वीमा उहाँको राज्यको स्थापना गर्न ख्रिष्टको आगमनको सम्बन्ध राख्छ। 21 पदमा लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, त्यस दिन म आकाशलाई जवाब दिनेछु र आकाशले पृथ्वीलाई जवाब दिनेछ, स्वर्गीय र पृथ्वी मेलमा हुनेछ। अनि 22 पदमा लेखिएको छ, पृथ्वीले अन्न दागमध्य त्यसलाई जवाब दिनेछ अनि तिनीहरूले इजरायललाई जवाब दिनेछन्। इजरायलको मतलब हो परमेश्वरले तित्तर बित्तर पार्नुहुनेछ वा तिनीहरूलाई छर्नुहुन्छ, छरपष्ट पार्नुहुन्छ। तर त्यस भविष्य दिनमा परमेश्वरले तिनीहरूलाई पुनः भेला गर्नुहुनेछ, जम्मा गर्नुहुनेछ। अनि 23 पदमा लेखिएको छ, म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु, जसलाई मैले प्रिय नभएकी भनेको थिएँ। त्यसलाई म दया देखाउनेछु, जसलाई मैले तिमीहरू मेरो प्रजा होइनौ भनेको थिएँ, तिनीहरूलाई म मेरा प्रजा भन्नेछु, अनि तिनीहरूले भन्नेछन् तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ। मित्र, यी अन्तिम दुई पदहरू गोमेरका बच्चाहरूमाथि शब्द क्रीडा हो। केवल परमेश्वरले तिनीहरूलाई पुनः भेला वा पुनः जम्मा मात्र गर्नुहुने छैन, तर तिनीहरू कति पनि लोरुमा अर्थात वेश्यावृत्तिको व्यवस्था गरिएका छोराछोरीहरू जस्तै हुने छैनन्। बेदया गरिने, बेख्याल गरिने छोराछोरी जस्तै हुने छैनन्। परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुनेछ, उहाँले तिनीहरूलाई ठिटाउनुहुनेछ। हाम्रा दिनमा इसरायल लुआमी हो अर्थात मेरो प्रजा होइन, तर त्यो भविष्यको दिनमा परमेश्वरले भन्नेछ तिमीहरू मेरो प्रजाहरू हो, र तिमीहरूले भन्नेछन् तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ। मेरो मित्र, आज तिनीहरूले यो भनिरहेका छैनन्, तिनीहरू परमेश्वरका फर्किरहेका छैनन्। यो हजार वर्षीय राज्यको लागि भविष्यवाणी हो, त्यस समयमा यसले स्थान लिनेछ। तर उही समयमा आजको यो वचन अध्ययनलाई अन्त गर्नुभन्दा पहिले म सोध्न चाहन्छु, के तपाईँले उहाँलाई आफ्नो प्रभु आफ्नो स्वामी भन्नुभएको छ? के तपाईँले उहाँको कुरा उहाँको वचन ध्यान दिनुभएको छ, ग्रहण गर्नुभएको छ, र उहाँको आफ्नो सन्तान बन्नुभएको छ? आफैले आफैलाई जाँच्नुहोस् र प्रभुमा आफ्नो जीवन समर्पित गर्नुहोस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
भन्नु